यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। वायु प्रदूषण बढ़ेसँगै उच्च सतर्कता अपनाउन र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। थाइल्याण्डको एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी एआईटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन। सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक रहेकोमा जोड़। आन्दोलनरत शिक्षकलाई वार्ता मार्फत समस्या समाधान गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रह। चालू आर्थिक वर्षको 9 महिनामा मुस्ताङमा 3 लाख भन्दा बढ़ी पर्यटक भित्रिए। र आर्थिक स्वतन्त्रताको घोषणा गर्दै अमेरिकाले विश्वका सबै देशलाई न्यूनतम 10% भन्सार महसुल लगाउने निर्णय।
सुनता, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डु उपत्यकामा उच्च वायु प्रदूषण बढ़ेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयले हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इण्डेक्स एक्यूआईलाई सूचकांक अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको हो। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले हालको वायु प्रदूषणका कारण दम, फोक्सो सम्बन्धी रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदय रोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने भएकाले संवेदनशील समूहमा पर्ने बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा दीर्घ रोगी लाई विशेष सतर्कता अपनाउन सुझाव दिनुभयो। स्वास्थ्य मन्त्रालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान सबैमा अनुरोध गरेको छ। यसै गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ़दो वन डढ़ेलो र आगलागीका घटना, सड़क निर्माण कार्यसँगै निस्केका धूलोका कण, सवारी प्रदूषण, फोहोर मैला जलाउने, हिउँदे वर्षा कम हुनु र मनसून शुरूआत नभइसकेको अवस्थामा केही दिन यता काठमाण्डु उपत्यका लगायत देशका प्रमुख शहरको वायु प्रदूषण खतराको तह नजिक पुगेको जनाएको छ। प्राधिकरणले हिजो एक सूचना जारी गर्दै साधनको प्रयोग कम गर्न, घर, सड़क तथा सार्वजनिक स्थानको सरसफाईमा ध्यान दिन, अत्यधिक धूलो र धुवाँ उत्सर्जन गर्ने निर्माण कार्य केही समयलाई स्थगन गरी वातावरण मैत्री हुने गरी नियमन गर्न, फोहोर मैलाको सही व्यवस्थापन गर्न एवं फोहोर मैला नजलाउन अनुरोध गरेको छ। यस्तै डढ़ेलो लाग्नै नदिन र लागिहाली सावधानीपूर्वक नियन्त्रण गर्न, बाल बच्चा, वृद्ध वृद्ध र संवेदनशील स्वास्थ्य समस्या भएकाहरूको विशेष हेरचाह गर्न र प्रदूषण बढ़ेको बेला घर बाहिर निस्किँदा सुरक्षित मास्कको प्रयोग गर्न पनि प्राधिकरणले सबैमा अनुरोध गरेको छ। पछिल्लो समय नेपालमा वायु प्रदूषणको मात्रा बढ़दै गएसँगै मानव स्वास्थ्यमा प्रतिकूल असर देखिन थालेको छ। यसबाट बच्न सकेसम्म बाहिर ननिस्कने र निस्कनै परे सुरक्षित रूपमा मात्रै निस्किनुपर्ने जनस्वास्थ्यविदले सुझाव दिएका छन्। संवाददाता सरिता खनालको रिपोर्ट।
लामो समयसम्म पर्याप्त वर्षा नभएकाले काठमाडौँ उपत्यका लगायतका शहरी क्षेत्रमा केही दिन यता वायु प्रदूषणको मात्रा बढ़ेको छ। सुक्खा र गर्मीसँगै डढ़ेलो र आगलागीका घटना बढ़ेकाले पनि वायु प्रदूषण बढ़दै गएको र यसबाट मानव स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै जनजीवन समेत प्रभावित बन्न पुगेको छ। वायु प्रदूषणका कारण नाक आँखा पिरो हुने खालको हावा चलेको छ। यसले रोगी, वृद्ध र बालबालिकालाई श्वास फेर्न पनि गाह्रो हुने समस्या देखिन थालेको छ। घाँटीबाट कालो खकार आउने, आँखा रातो हुने, नाक घाँटी पोल्ने, ओठ सुक्ने अनि श्वास फेर्न गाह्रो हुने समस्या देखिन थालेको छ। यसबाट बच्नका लागि सकेसम्म बाहिर ननिस्कने, यदि निस्किनै परेको अवस्थामा आफू रहेको स्थानको वायु प्रदूषणको अवस्था र समय हेरेर मात्रै सुरक्षित रूपमा बाहिर निस्कन सुझाव दिनुहुन्छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक एवं जनस्वास्थ्यविद डाक्टर शेरबहादुर फुन।
जुन समयमा र जुन ठाउँमा तपाईँ बसिरहनुहुन्छ त्यो ठाउँमा चाहिँ यो प्रदूषणको मात्रा के कस्तो छ भनेर सकेसम्म त्यो बारेमा जानकारी दिनुहोस्। यदि त्यो ठाउँमा बढी मात्रामा प्रदूषणको अवस्था रहेछ भने सकेसम्म बाहिर हेर्जुलमा गएर सार्वजनिक स्थलहरूमा नजाने र यदि निस्किनु पर्ने अवस्था छ भने पनि हामीले जुन प्रयोग गर्ने मास्क लगाएर छोटो समयको लागि सकेसम्म बाहिरी कामलाई चाहिँ कम गरेर चाहिँ हामीले वायु प्रदूषणबाट धेरै हदसम्म बस्न सक्छ।
वायु गुणस्तर अनुगमन प्रणालीले काठमाडौँका विभिन्न स्थानमा अति हानिकारक वायुको गुणस्तर सूचक एक्युआई 200 भन्दा माथि देखाएको छ। एक्युआई 0-50 सम्मको अवस्थालाई स्वास्थ्यका लागि राम्रो वायु मानिन्छ। नेपालको वायुमा अहिले कार्बन मोनोअक्साइड, ओजन, नाइट्रोजन, सल्फर डाइअक्साइड जस्ता अस्वस्थकर ग्यास तथा धूलोका ठूला साना कणको मात्रा उच्च रहेकाले वायु प्रदूषण अत्यधिक बढ़ेको हो। वायु प्रदूषण कम हुनका लागि राम्रोसँग हावा चल्नुपर्ने र पानी पर्नुपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर अझै केही दिन पानी पर्ने मौसम नरहेकाले प्रदूषण घट्ने सम्भावना नभएको महाशाखाका मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
प्रदूषण हट्नलाई राम्रो खालको प्रणाली, स्ट्रङ खालको प्रणाली आएर मजाले पानी पर्यो भने अथवा मजाले हावा चल्यो भने चाहिँ यो प्रदूषण चाहिँ कम हुने हो। तर पानीको हिसाबले चाहिँ अबको 2-3 दिनसम्म हेर्दाखेरि पनि खासै त्यस्तो वर्षाको सम्भावना चाहिँ देखिँदैन। हल्का बदली चाहिँ हुन्छ तर पानी पार्ने बादलहरू त्यस्तो खालको चाहिँ छैन। त्यही भएर पानीको हिसाबले चाहिँ यो वातावरण सफा हुने जस्तो देखिएन। राम्रो खालको पानी नपरेसम्म यो प्रदूषण रहिरहने देखिन्छ।
वातावरण विभागले वायु प्रदूषणको असर कडा भएकाले सावधानी अपनाउन आम नागरिक र सरकारवाला निकायलाई आग्रह गरेको छ। तातो सुक्खा मौसममा डढेलो उच्च हुँदा यतिखेरको वायु मानव स्वास्थ्य प्रतिकूल देखिएको भन्दै वायु प्रदूषणका सहायक मानिने उद्योग र सवारी साधनको धुवा प्रदूषणको परीक्षण अनिवार्य गराउन विभागले अनुरोध गरेको छ। वायु प्रदूषणले दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने खतरा बढेको र अहिलेको वायु प्रदूषण कडा मानिएको जनस्वास्थ्यविदहरूको भनाइरहेको छ। त्यसैले सकेसम्म बिहान र बेलुका बाहिर हिँड्डुल नगर्ने, दिउँसो अत्यावश्यक काममा हिँड्दा मास्क लगाएर हिँड्नुपर्ने उहाँहरूको सुझाव छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक रहेको बताउनु भएको छ। थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकको 6 शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहनुभएका प्रधानमन्त्री ओलीले थाइल्याण्डको एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी एआईटीमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपाल सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन लगायत विश्वव्यापी रूपमा रहेका साझा मुद्दा सम्बोधनका लागि राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी रूपमा समेत संयुक्त प्रयास हुनुपर्नेमा जोड़ दिनुहुँदै त्यसका लागि विश्व समुदायसँग आह्वान पनि गर्नुभयो। प्रधानमन्त्री ओलीले एआईटीले नेपालमा खोज, अध्ययन र छात्रवृत्तिका लागि स्थापना गरेको कोषमा 1,00,000 अमेरिकी डलर रकम जम्मा गर्ने घोषणा गर्नुभयो। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले एआईटीमा बढ़ी विदेशी विद्यार्थी अध्ययन गर्ने हिसाबले नेपाल 4 स्थानमा रहेको र एआईटीसँगको सहकार्य आफूहरूको प्राथमिकतामा परेको बताउनुभयो। एआईटीमा अहिले 181 नेपाली विद्यार्थी अध्ययनरत छन् भने हालसम्म 1,795 नेपाली विद्यार्थीले अध्ययन पूरा गरेका छन्। थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारका प्रधानमन्त्री मिन आङ हलिङबीच हिजो बैंककमा भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकको 6 शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहनुभएका प्रधानमन्त्री ओलीसँग म्यानमारको स्टेट एडमिनिस्ट्रेशन काउन्सिलका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री हलिङसँग साइडलाइन भेटवार्ता भएको हो। उहाँहरूबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्बन्धका थप बलियो सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको छ। यसै गरी थाइल्याण्डमा रहनुभएका प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री छिरिङ तोब्गे बीच पनि हिजो बैंककमा भेटवार्ता भएको छ। बैंककमा रहनुभएका प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोब्गे बीच साइडलाइन भेटवार्ता भएको हो। उहाँहरूबीच गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको 79 महासभाका क्रममा न्यूयोर्कमा भएको भेटको स्मरणका साथै सहकार्यका विविध पक्षबारे छलफल भएको थियो। भेटमा परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई लगायत सहभागी हुनुहुन्थ्यो। यस्तै सम्मेलनमा भाग लिन बैंककमा रहनुभएका प्रधानमन्त्री ओलीले श्रीलंका प्रधानमन्त्री डाक्टर हरिनी अमरा सूर्यासँग पनि भेट गर्नुभयो। उहाँहरूबीच सार्क राष्ट्रका सदस्य रहेका दुवै देशका प्रधानमन्त्री बीच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासो लगायत विविध विषयमा छलफल भएको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकलाई वार्ताका लागि आग्रह गरेको छ। मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै आन्दोलन छोडेर वार्तामा आउन नेपाल शिक्षक महासंघलाई आग्रह गरेको हो। शिक्षक समुदायसँग सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार तयार रहेकाले शिक्षक तथा कर्मचारीका प्रतिनिधिलाई मन्त्रालयमा स्वागत गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाईमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक रहेको विज्ञप्तिमा भनिएको छ। शिक्षकहरूले शिक्षक महासंघको नेतृत्वमा बुधबारदेखि विद्यालय शिक्षा विधेयक चाँडै पारित गराउन काठमाण्डुमा सड़क आन्दोलन शुरू गरेका हुन्। मधेसका मुद्दालाई प्रभावकारी ढंगले उठाउन मधेस केन्द्रित सात दलले संघीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका छन्। काठमाण्डुको बानेश्वरमा हिजो आयोजित कार्यक्रममा समतामूलक न्यायपूर्ण व्यवस्था स्थापना गर्ने उद्देश्यसहित तराई मधेस केन्द्रित दलहरूले संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका हुन्। मोर्चामा तराई मधेस केन्द्रित जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा रहेका छन्। रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसी अनुपालन तथा मध्यस्थता समिति सीएमसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सहित पाँचजनालाई प्रतिबन्ध लगाएको छ। आईएफआरसीले नेपाल रेडक्रस सोसाइटीको सञ्चालन तहबाट हट्न र सोसाइटीको आउँदा निर्वाचनमा उम्मेद्वार समेत हुन नपाउने गरी सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपालसहित विनोद कुमार बस्नेत, मनोज कुमार थापा, भूपतिलाल श्रेष्ठ र नारायण तिमल सिन्हालाई प्रतिबन्ध लगाएको हो। आईएफआरसीको मुख्यालय जेनेभाद्वारा हिजो जारी वक्तव्य अनुसार उहाँहरू नेपाल रेडक्रस सोसाइटीको सञ्चालन तहको सदस्यतामा राजनैतिक दलहरूका लागि भागभण्डालाई बढ़ावा दिएर राजनैतिक गतिविधिहरूमा संलग्न रहेको पाइएको जनाइएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रमाथि प्रतिक्रियावादी षड्यन्त्र भइरहेको बताउनु भएको छ। प्रेस सेन्टर नेपाल बाँकेले हिजो नेपालगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले लोकतन्त्रमाथि आक्रमणको कोशिश भए पनि प्रमुख दलहरू सबै गणतन्त्रप्रति प्रतिबद्ध रहेकाले विद्यमान व्यवस्थालाई अझ सुदृढ़ र समृद्ध बनाउँदै लैजानुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले यही संविधानबाटै सबै समस्याको समाधान खोज्नुपर्ने बताउनु भएको छ। मोरङको बुढ़ीगंगा गाउँपालिका एकमा निर्माण गर्न लागि बुढ़ीगंगा पार्कको हिजो शिलान्यास गर्नुहुँदै वहाँले संविधानभित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई रहेको चर्चा गर्नुहुँदै कुनै प्रकारको हिंसा, आतंक, तोड़फोड़ आगजनी नेपाली कांग्रेसलाई स्वीकार्य नहुने प्रश्न पार्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले गणतन्त्रको नयाँ युगमा प्रवेश गरिसकेकाले नेपाल पछाडि फर्कने कुनै सम्भावना नभएको बताउनु भएको छ। स्याङ्जाको वालिङमा रहेको सरस्वती माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा हिजो संचार मन्त्री गुरूङले दक्ष जनशक्ति निर्माणका लागि सरकारले ध्यान दिन थालेको बताउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले कृषियोग्य जमीनलाई गैर कृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानून तर्जुमाका लागि सिफारिश गर्न पहल कदमी लिने विषयलाई राष्ट्रिय कृषि नीति 2081 समावेश गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजोको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीति सम्बन्धी आवश्यक सुझाव संकलन तथा छलफल कार्यक्रममा सांसद सरस्वती सुब्बाले कृषि कार्य महिलामय हुँदै गएको बताउँदै महिला मैत्री नीति प्रविधि र अनुदानमा जोड़ दिनुपर्ने आवश्यकता ल्याउनुभयो। बैठकमा सांसदहरूले कृषि नीतिको आधारमा एकीकृत कृषि ऐन बन्ने भएकाले कृषि बजारलाई सुदृढ़ बनाउँदै स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन र प्राथमिकता दिने गरी नीति बनाउनु पर्ने धारणा राख्नुभयो। कृषि तथा पशुवंशी विकास मन्त्रालयका अनुसार नेपालको कुल ग्राह्य उत्पादनमा कृषि क्षेत्रको योगदान 24.12% रहेको छ भने 50.1% आर्थिक रूपमा सक्रिय जनशक्ति कृषि क्षेत्रमा संलग्न रहेका छन्। प्रतिनिधि सभाका सांसदहरूले सामाजिक परिचालिकाहरूको समस्या यथाशीघ्र नीति बनाएर समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको हिजोको बैठकमा सांसदहरूले आफ्नो जीवनको ऊर्जाशील समय र शक्ति व्यतीत गरी विगत 23 वर्षदेखि सरकारको जिम्मेवार निकायमा सेवा गरेका 210 जना सामाजिक परिचालिकाको समस्या यथाशीघ्र समाधान गर्नुपर्नेमा जोड़ दिनुभएको हो। बैठकमा सांसदहरूले सरकारले श्रमको सम्मान हुने गरी नीति बनाएर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै 32 लाख ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरी एकजनालाई सार्वजनिक गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका 4 बस्ने भक्तपुरको भक्तपुर नगरपालिका 5 घर भएका 28 वर्षीय सुरेश माकलाई सर्बिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जीशीले जानकारी दिनुभयो। चालू आर्थिक वर्षको 9 महिना नपुग्दै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा 3,96,901 जना पर्यटक भित्रिएका छन्। यस वर्षको साउनदेखि चैत 18 गतेसम्मको प्रहरीको तथ्याङ्क अनुसार मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक गरी उक्त संख्यामा पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ। मुस्ताङमा चालू आर्थिक वर्षको साउनदेखि हालसम्ममा 3,33,845 नेपाली पर्यटक र 63,056 विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो। पछिल्लो समय सड़क सञ्जाल क्रमिक रूपमा सुधार हुँदै जान थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भइरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। आर्थिक स्वतन्त्रताको घोषणा गर्दै अमेरिकाले विश्वका सबै देशलाई न्यूनतम 10% भन्सार महसूल लगाउने निर्णय गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो निर्णय सार्वजनिक गर्दै यो दिनलाई अमेरिकाको आर्थिक स्वतन्त्रताको संज्ञा दिनुभएको छ। अमेरिकाको यो घोषणासँगै निर्यातमा शून्य भन्सार सुविधा पाइरहेका विकासोन्मुख र विकासशील मुलुक यसबाट प्रभावित हुने भएका छन्। रेसिप्रोकल रेट अर्थात सम्बन्धित देशमा अमेरिकी वस्तुको आयातमा लगाइने बराबरकै भन्सार महसूल लगाउने नीति अनुसार अमेरिकाले निश्चित देशका लागि नयाँ भन्सार महसूल पनि सार्वजनिक गरेको छ। पछिल्लो घोषणाले खास गरी छिमेकी मुलुक चीन, युरोपियन युनियन, मेक्सिको, क्यानाडा, जापान, बेलायत, दक्षिण कोरिया, भारत, न्यूजील्याण्ड, अस्ट्रेलिया, ताइवान, भियतनाम, बंगलादेश, थाइल्याण्डमा भन्सार महसूल उच्च रूपमा बढ़ेको छ। राष्ट्रपति ट्रम्पले यो घोषणा मध्ये विश्वव्यापी 10% महसूल आउँदो 10% महसूल भोलिदेखि र रेसिप्रोकल रेट आगामी चैत 27 गतेदेखि लागू हुने बताउनुभयो। गत 24 घण्टामा इजरायली आक्रमणमा परि 100 जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायली सेनाले हिजो खान युनिस क्षेत्रमा भीषण आक्रमण गरेको थियो जसमा 26 भन्दा बढ़ी प्यालेस्टिनीले ज्यान गुमाएका छन्। संयुक्त राष्ट्रसंघ मानवाधिकार परिषदको 58 बैठकले इजरायललाई गाजापट्टीमा नरसंहार रोक्न माग गर्ने प्रस्ताव पारित गरेको छ। पक्षमा 27 मत, विपक्षमा 4 मत र 16 मतले मतदान नगरी पारित भएको प्रस्तावले इजरायललाई युद्धविराम सम्झौता उल्लंघन गरेकोमा निन्दा गरेको छ। आफ्ना प्रतिबद्धताहरूलाई पूर्ण रूपमा पालना गर्न आग्रह पनि गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
आगामी आर्थिक वर्ष संघीय सरकारबाट 1,67,05,00,00,000 रूपियाँ स्थानीय तहमा जाने भएको छ। संवैधानिक व्यवस्था एवं राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको सूत्रमा आधारित भई 753 स्थानीय तहमा राजस्व बाँडफाँड 78,08,50,00,000,00,000 रूपियाँ जाने अनुमान अर्थ मन्त्रालयले गरेको छ। त्यस्तै वित्तीय समानीकरणतर्फ न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्य सम्पादनमा आधारित अनुदान समेत गरी 88,96,80,00,000,00,000 हस्तान्तरण हुने अनुमान गरिएको छ। नेपालबाट भारततर्फ निर्यात हुने केही नेपाली वस्तुमा लगाइएको अवरोध फुकुवा भएको छ। भारतले नेपाली सिमेन्ट, जस्ता पाता, प्लाइवुड लगायतका सामग्रीको ब्यूरो अफ इण्डियन सर्टिफिकेट बीआईएस प्रमाणपत्र नवीकरण गरेपछि निर्यातको बाटो खुलेको हो। भारतले बीआईएस नवीकरण नगर्दा नेपालबाट 5 महिनादेखि भारततर्फ सिमेन्ट निर्यात र 1 महिनादेखि प्लाइवुड निर्यात रोकिएको थियो। नेपाल प्लाइवुड उत्पादक संघका अध्यक्ष होम प्रसाद घिमिरेका अनुसार बीआईएस प्राप्त गरेपछि निर्यात सहज हुनेछ। केही समय अघि भारत निर्यातका लागि काकरभिट्टा पुर्याइएका 34 ट्रक प्लाइवुड बीआईएसको अभावमा नाकामै रहेको थियो। भारतले झापाको भद्रपुरसँग सीमा जोड़िएको गलगलिया नाका निकासी पैठारीका लागि पूर्ण रूपमा खुल्ला गरेको छ। मेची नदीमा पक्की पुल बनेपछि नेपाल सरकारले भद्रपुर भन्सारलाई मालसामान आयात निर्यात हुन सक्ने गरी स्तर उन्नति गरे पनि सीमा जोड़िएको गलगलिया नाकाको क्षमता विस्तार नगरिँदा निकासी पैठारी हुन सकेको थिएन। नेपाल भारत मैत्री संघका झापा अध्यक्ष प्रदीप मणिरेग्मीले अब भद्रपुर गलगलिया नाकाबाट ऐन कानूनले छूट दिएका सबै मालवस्तु आयात निर्यात गर्न सकिने बताउनुभयो। साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजार 3.35 अङ्कले बढेको छ। बुधबारको तुलनामा बिहिबार बजारको परिसूचक 3.35 अङ्कले बढ्दा नेप्से 2703 कायम भएको छ। अघिल्लो दिन 5,44,00,00,000,000,000 कारोबार भएकोमा बिहिबार 7,84,00,00,000,000,000,000 कारोबार भएको छ। 93 कम्पनीको मूल्य बढ्दा 151 घटेको छ। बैंकिङ 0.96% बढेपछि समग्र बजारको वृद्धि दर घनात्मक भएको हो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अच्युत अर्याल। अब खेल समाचार।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ पुरुष वरितामा नेपाल 175 स्थानमा यथावत छ। दक्षिण एसियामा नेपालभन्दा माथि भारत 127 र मालदिव्स 164 स्थानमा छन्। त्यस्तै नेपालभन्दा तल भूटान 182, बंगलादेश 183, पाकिस्तान 198 र श्रीलंका 200 स्थानमा छन्। विश्वकप विजेता अर्जेन्टिना वरिताको शीर्ष स्थानमा कायम छ। यसै गरी स्पेन, फ्रान्स, इङ्ल्याण्ड, ब्राजिल, नेदरल्याण्ड, पोर्चुगल, बेल्जियम, इटाली र जर्मनी क्रमशः दोस्रोदेखि 10 स्थानमा छन्। नेपाली यु19 क्रिकेट टोली एक दिवसीय श्रृंखलामा अफगानिस्तानसँग पराजित भएको छ। बिहिबार सम्पन्न पहिलो खेलमा नेपाल 130 रनले पराजित भएको हो। जीतसँगै अफगानिस्तान 3 खेलको श्रृंखलामा 1-0 अग्रता लिएको छ। अफगानिस्तानले दिएको 301 रनको लक्ष्य पछ्याएको नेपालले 46.2 ओभरमा सबै विकेट गुमाउँदै 170 रन मात्रै बनाउन सक्यो। नेपालका नीरज कुमार यादवले सर्वाधिक 53 रन बनाए। सन्तोष यादव र अशोक धामीले 24-24 रन बनाउँदा अभिषेक तिवारीले 17, कप्तान नरेन भट्टरले 13 र सिब्रिन श्रेष्ठले 11 रन बनाए। अन्य खेलाड़ीले भने दोहोरो अङ्कमा रन बटुल्न सकेनन्। त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 300 रन बनाएको थियो। नेपालका लागि सन्तोष यादवले 3, अभिषेक तिवारीले 2 तथा दयानन्द मण्डल र विपिन प्रसाद शर्माले समान 1 विकेट लिए। ब्रिगेड बोइज क्लब सहित स्मारक बी डिभिजन लीगमा बिहिबार नयाँ बस्ती युवा क्लबसँग 1-1 बराबरीमा रोकिएको छ। यो नतिजासँगै 4 खेलमा 4 अङ्क जोडेको ब्रिगेड बोइज 9 स्थानमा छ। नयाँ बस्ती समान खेलबाट 2 अङ्कका साथ 3 स्थानमा छ। सातुबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा ब्रिगेड बोइजका लागि विजय उरानबुलले गोल गरे। नयाँ बस्तीका लागि 1 गोल आत्मघाती उपहार स्वरूप प्राप्त भयो। बिहिबार नै सम्पन्न पहिलो खेलमा झापा एएफसीले सरस्वती युवा क्लब विरूद्ध 1-0 जित दर्ता गरेको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिक बदली रही। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11.6 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:52 भयो भने सूर्यास्त भरे साँझ 6:23 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। वायु प्रदूषण बढ़ेसँगै उच्च सतर्कता अपनाउन अत्यावश्यक। काम बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। थाइल्याण्डको एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी एआईटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन। सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक रहेकोमा जोड। आन्दोलनरत शिक्षकलाई वार्ता मार्फत समस्या समाधान गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रह। चालू आर्थिक वर्षको 9 महिनामा मुस्ताङमा 3 लाख भन्दा बढ़ी पर्यटक भित्रिए। र आर्थिक स्वतन्त्रताको घोषणा गर्दै अमेरिकाले विश्वका सबै देशलाई न्यूनतम 10% भन्सार महसुल लगाउने निर्णय। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।